नमस्कार, स्वागत छ रेडियो कार्यक्रम न्यायिक संवादमा। प्रविधि संयोजनसँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम न्यायिक संवाद सामुदायिक रेडियो गलगुडा एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बिहान 7:30 बजे, आइतबार बेलुका 6:30 बजे र सोमबार बिहान 10:30 बजे प्रसारण हुने गर्दछ। कार्यक्रम न्यायिक संवाद फ्रिक्वेन्सी मोडुलेसनमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र मोबाइल एप गलकोट एफएम मार्फत संसारभर एकैसाथ सुन्न सकिन्छ। यदि तपाईँले कार्यक्रम न्यायिक संवादको यो अङ्क आफूले चाहेको समयमा सुन्न चाहनुहुन्छ भने galkotfm.com वेबसाइट मार्फत डाउनलोड गरेर पनि आफूले चाहेको समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम न्यायिक संवादमा हामीले विशेष गरी न्यायका लागि हाम्रा प्रयासहरू, विशेष गरी स्थानीय निकायले हाम्रा समस्या समाधानमा कतिको चासो दिन्छ, स्थानीय तह संवैधानिक व्यवस्था अनुसार गलकुट नगरपालिका अथवा स्थानीय पालिकाका उप प्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ, न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने समस्याहरू समाधानका लागि मेलमिलापकर्ताको छनौट, मेलमिलाप केन्द्रको स्थापना र मेलमिलाप केन्द्रले तपाईँ हाम्रो समस्या समाधानका लागि कस्तो खालको प्रयास गरिरहेका छन्, यो विषयमा अलि बढी छलफल गरिरहेका छौँ। गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम न्यायिक संवादको आजको श्रृङ्खलामा विशेष गरी मेलमिलापकर्ताले के काम गर्नुपर्छ, कसरी मेलमिलाप गर्न सकिन्छ, सहमति पत्र भनेको के हो र मेलमिलाप केन्द्रमा हुने गतिविधिहरू कस्ता हुन्छन्, त्यसलाई सहजीकरण गर्न के गर्नुपर्छ, यो विषयसँग सम्बन्धित रहेर कुराकानी गर्नेछौँ। विशेष गरी न्यायिक समिति र मेलमिलाप केन्द्र बीचको फरक तपाईँ हामीले छुट्याउन नसकेको अवस्था सिर्जना भएको छ। सामान्यतया न्यायिक समितिको क्षेत्राधिकारभित्र मेलमिलाप केन्द्र रहन्छ र केन्द्रले कस्ता किसिमका सहजीकरण गर्छ, यो विषयमा हामीले कुराकानी गर्नेछौँ। आज हामीसँग कुराकानी गर्नका लागि मेडिसन नेपालका सचिव तथा मेलमिलापकर्ता एवं अधिवक्ता सन्तोष राणा मगर हाम्रो स्टुडियोमा हुनुहुन्छ। सन्तोष सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
आरामै हुनुहुन्छ?
हजुर।
विशेष गरेर यो अहिले पछिल्लो समयमा मेलमिलापका अभियानहरू सञ्चालन भइरहेका छन्। सामान्यतया मेलमिलाप भनेको स्थानीय रूपमा आम मानिसले बुझ्ने भनेको मिलापत्र भनेर बुझिरहेका छन्। खास मेलमिलाप चाहिँ के हो?
प्रश्नको लागि धेरै धेरै धन्यवाद। मेलमिलाप र मिलापत्र फरक छ। मिलापत्र भन्ने अवधारणा मुलुकी एनको अबम 182 जुन अनुसार चाहिँ विवादका पक्षहरू अदालतमा मिल्ने मुद्दामा मिल्ने भन्ने चाहिँ मिलापत्र भयो। तर यो मिडिएसन अथवा यो मेलमिलाप भनेको चाहिँ एउटा प्रक्रिया छ। त्यसमा त्यो प्रक्रियालाई आफूले त्यो छलफलमा सहभागी हुने, संवाद हुने, छलफलमा गर्ने, त्यो प्रक्रियाको पनि आफैले नियमन गर्छन्, आफैले नियम बनाउँछन्। त्यो प्रक्रियाबाट विभिन्न किसिमको समस्याको पहिचान गर्छन् उनीहरू आफै, विवादका पक्षहरू आफै समस्याबाट बाहिर उम्किनको लागि, समाधान उन्मुख हुनुको लागि विवादका पक्षहरू आफैले फेरि विभिन्न किसिमको विकल्पहरू तय गर्छन्। धेरै विकल्पहरू निक्लिसकेपछि विकल्पहरू मध्ये पनि दुवै पक्षले मान्न सक्ने सहमतिको बिन्दु अथवा सर्वोत्तम विकल्प निकाल्ने गर्छन्। मेलमिलापको प्रक्रियामा सर्वोत्तम विकल्पलाई चाहिँ सहमतिको बिन्दुमा पुर्यायौँ भने त्यो चाहिँ मेलमिलापको प्रक्रियामा जान्छ।
मिलापत्र र मेलमिलाप फरक छ। विशेष गरी मिलापत्र भइसकेपछि मेलमिलापको अवधारणामा चाहिँ सहमति नजिक पुगेपछि सहमति पत्र न्यायिक समितिमा गएर लेखिन्छ। दुवै पक्ष जुन समस्या ल्याएर आएका पक्षहरू बीच सामान्यतया कति चरणमा मेलमिलापको प्रोसेस अगाडि बढ्छ पद्धति?
अहिलेसम्म यो मेलमिलापको तालिमहरूमा दिने गरेको चाहिँ सबैले मानिरहेको मेलमिलाप परिषदबाट सूचीकृत पाठ्यक्रम अनुसार चाहिँ मेलमिलापकर्ताहरूले निम्नतम पनि 7 स्टेप चाहिँ पार गर्नुपर्ने हुन्छ। त्यो 7 चरण भित्रमा आउने बेलामा सहज रूपमा विवादका पक्षहरू चाहिँ मेलमिलाप एउटा साइन्सको जस्तो, मिडिएसन इज अल्सो अ काइन्ड अफ साइन्स भन्ने हिसाबमा त्यो चरण र त्यो प्रक्रिया र त्यो प्रोसेसमा प्रवेश गरिसकेपछि हामी चाहिँ मेलमिलापकर्ताहरू के भन्छौँ भने आफ्नो बिर्को आफै नखोल्ने अथवा आफैले विवादका पक्षहरूलाई अर्थ उपदेश दिने, सम्झाइ बुझाइ गर्ने, दर त्रास दिने काम चाहिँ हामीले नगरौँ, गर्नु मिल्दैन। यो मिडिएसन अथवा यो मेलमिलापमा विवादका पक्षहरू आफै स्वस्फूर्त रूपमा विवादको समाधान कसरी गर्नुपर्छ भन्ने भनेर उहाँहरू आफै नै विकल्प निकाल्नुहुन्छ, त्यो विकल्पहरू मध्येको पनि दुवैजनाले एकअर्कामा एक्सचेन्ज गर्नुहुन्छ, यो विकल्प चाहिँ उसले पनि मान्न सक्ने, उसले पनि मान्न सक्ने, दुवैले मान्न सक्ने किसिमको भयो भने विकल्पहरूबाट चाहिँ सहमतिको बिन्दुमा आइन्छ। त्यो सहमति बिन्दु सर्वोत्तम विकल्पको रूपमा उनीहरू आफैले नै त्यो सहमति मान्छु भनेर एग्रिमेन्ट गरे हुन्छ, र सहमति भइसकेपछि त्यो फेरि त्यही विवादको विषयलाई लिएर कुनै पनि अड्डा अदालत उजुरबाजुर गर्ने र त्यो फेरि विवादलाई उल्झाउने काम चाहिँ गर्नु हुँदैन, गर्दैनन्।
जस्तै यो मेलमिलाप केन्द्र र न्यायिक समिति अथवा मेलमिलापकर्ता र न्यायिक समिति बीचको सम्बन्धको हिसाबले पनि कतिपय अवस्थामा न्यायिक समिति भनेको स्वतै मेलमिलाप केन्द्र हो अथवा मेलमिलापकर्ता हो, न्यायिक समितिमा गयो भने विवादको सबै समस्या समाधान हुन्छ, मेलमिलाप केन्द्र किन धाउनु पर्ने, यस्तो खालको प्रारम्भिक समस्याहरू लिएर आउने पक्ष विपक्ष भनौँ न पक्ष पक्षको पनि त्यो खालको बुझाइ छ, खास बुझ्नुपर्ने चाहिँ के थियो अथवा सम्बन्ध खास के हुन्छ?
न्यायिक समिति स्थानीय सरकार सञ्चालन ऐनबाट गठित समिति भयो, त्यो समितिमा प्रमुख संयोजक सहित दुईजना अन्य व्यक्तिहरू पनि हुन्छन्, तीनजनाको न्यायिक समिति गठन भएको हुन्छ। त्यो न्यायिक समितिको छेउमा भनौँ अथवा सहकार्य गर्नेको रूपमा अर्को एउटा चाहिँ मेलमिलाप केन्द्र चाहिँ भिन्दै हुन्छ। न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम दिएका अधिकार प्रदत्त अधिकारहरू चाहिँ 13 प्रकारका प्रकृतिका विवादहरू चाहिँ उनीहरूले निरूपण गर्नुपर्ने हुन्छ इजलासबाट, त्यही न्यायिक समितिको न्यायिक इजलासबाट गर्ने 11 प्रकारको 11 प्रकृतिको विवादहरू मेलमिलाप केन्द्रबाट चाहिँ सोल्युसन गर्नुपर्छ अथवा त्यो विवाद मेलमिलापकर्ताले हेर्नुपर्छ। त्यसमा चाहिँ 13 प्रकृतिका विवादहरू पनि मेलमिलाप केन्द्रबाटै पहिला सुरुमा एउटा अभ्यास त गराउनुपर्छ, मेलमिलापबाट हुन्छ कि हुँदैन भनेर मेलमिलाप पद्धतिमा चाहिँ उसले पनि प्रोसेसमा चाहिँ हाल्नुपर्छ। भएन भने मेलमिलाप पद्धति र प्रोसेसबाट भएन त्यो 13 प्रकारका विवादहरू पनि भने अनि मात्रै निर्णय गर्नु पाउँछ न्यायिक समितिले, अनि मात्रै निर्णय गर्छ। त्यो निर्णय गर्दाखेरि मेलमिलापकर्ता न्यायिक समितिकै मान्छे छ भनेदेखि, त्यसैमा छ भने उसले त्यो न्यायिक समितिमा बसेर निर्णय गर्नु पाउँदैन, किनभने धेरै विवादका पक्षहरूले आफ्नो गोपनीयताहरू खुलाइसकेको हुन्छ त्यो अवस्थामा। त्यस कारण गर्दा त्यो न्यायिक समितिले गरेको निर्णय, त्यसमा भएका न्यायिक समितिले गरेको निर्णय उपर त्यो फेरि अदालतमा, सिधै अदालतमा चाहिँ त्यो उप पुनरावेदन लाग्ने भन्ने कानुनी व्यवस्था छ।
स्थानीयहरूको अभ्यास सामान्यतया मेलमिलाप केन्द्रमा भन्दा पनि न्यायिक समिति अब राजनीतिक दलको कार्यकर्ताको रूपमा गए पनि संवैधानिक व्यवस्था अनुसार नगरपालिका अथवा गाउँ पालिका कुनै पनि महानगरपालिका पालिकाको उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति छ र कार्यपालिकाको निर्णय बमोजिम 2 सदस्य थप हुने गरिकन 3 सदस्य न्यायिक समिति गठन गरिएको छ। यो संवैधानिक व्यवस्था हो। यद्यपि अभ्यास मेलमिलापकर्ताहरूले न्यायिक समितिसँगको सहकार्यमा गर्छन् अथवा आफ्नै मध्यस्थकर्ताको रूपमा गर्छन् कि सहयोगीको रूपमा गर्छन् भन्ने जिज्ञासा,
त्यसमा न्यायिक समिति स्वयं आफै विवाद समाधान गर्नुको लागि मेलमिलापकर्ताको रूपमा रहनु मिल्दैन, आफ्नै निर्णय गर्नु आफैले निर्णय गर्नुपर्ने विषय भएको हुनाले गर्दा उहाँहरूले मेलमिलापकर्ताको रूपमा चाहिँ विवादलाई निरूपण गर्ने समस्या समाधान गर्नेतिर उन्मुख हुनु हुँदैन। तर मेलमिलाप केन्द्रमा बाहेक वा न्यायिक समितिले त्यो आफैले हेर्नुपर्ने विवादभन्दा अरू कुनै गाउँपालिका नगरपालिकामा चाहिँ यदि मेलमिलापकर्ताको उहाँहरू सूचीकृत हुनुहुन्छ, मेलमिलाप परिषदबाट प्रमाणपत्र पनि लिनुभएको छ भने आफ्नै गाउँपालिका या नगरपालिकामा चाहिँ होइन, अरू कुनै छेउको नजिकको नगरपालिका गाउँपालिका लगायत अदालतमा पनि उहाँहरूको कानुन बमोजिम 25 वर्ष उमेर र स्नातक तह उत्तीर्ण गर्नुभएको छ र नेपाली नागरिक हुनुहुन्छ भने उहाँले फेरि मेलमिलापकर्ताको रूपमा त्यो अन्य ठाउँमा पाउनुहुन्छ, तर आफै न्यायिक समितिमा रहनुहुने अनि फेरि आफै फेरि मेलमिलापकर्ताको रूपमा विवादलाई हेरिने अथवा विवादको समाधान गराउनुको लागि निरूपण गराउनुको लागि आफू त्यसमा प्रयत्न संलग्न हुनु चाहिँ हुँदैन।
अहिले अब मेलमिलापकर्ताको लागि तपाईँहरू तालिम पनि दिइरहनु भएको छ मेडिएसन नेपालको तर्फबाट र यस्तै मेडिएसन नेपाल जस्तै विभिन्न संस्थाहरूले तालिम सञ्चालन गरिरहेका छन्। स्थानीय तहमा मेलमिलापकर्ताको उत्पादन अझ बढी र मेलमिलापकर्ता बन्ने व्यक्तिहरूको क्षमता र ज्ञानको अभिवृद्धिका लागि पनि विशेष यो तालिमहरू सञ्चालन भइरहेका छन्। अहिलेसम्म अभ्यासरत मेलमिलापकर्ताहरूको अभ्यास चाहिँ के पाउनु भयो, त्यो तालिमको दौरानकै पिरियडमा पनि कस्तो खालको अभ्यास गरेको अनुभव सुनाउँछन्?
अब परम्परागत रूपमा पहिलादेखि नै समाजमा अलिकति गण्य मान्ने व्यक्तित्वहरूबाट विवादलाई स्थानीय तहमै समाधान गर्ने गरेको चाहिँ पाइएको अभ्यास नै त्योहरू पनि छ। तर त्यो अभ्यासमा र अहिलेको जुन तालिम प्राप्त दक्ष र योग्य मेलमिलापकर्ता भनेर जुन सूचीकृत मेडिएसन के भन्छ मेलमिलाप परिषदमा सूचीकृत तालिम प्रदायक संस्थाहरूबाट तालिम प्रदान गरिएका व्यक्तिहरूमा र तालिम नलिएको तर समाजमा एक किसिमको विवादलाई समाधान गर्दै आएको बिचमा चाहिँ फरक एउटा के हुन्छ भन्ने चाहिँ बिर्को खोल्ने र बिर्को नखोल्ने भन्ने हुन्छ। अर्थ उपदेश सरसल्लाह सुझाव डर त्रास देखाउने काम चाहिँ सायद प्रत्यक्ष अप्रत्यक्ष रूपमा पहिला पहिलाको परम्परागत रूपमा भइरहेको ती समुदायबाट हुन्छ भइरहेको भन्ने अनुभूति हामीले पाइरहेका छौँ। तर यो तालिम प्राप्त गरिसकेपछि सकेसम्म मेलमिलापकर्ता आफैले चाहिँ अर्थ उपज दिने, सरसल्लाह दिने, राय सुझाव दिने भन्दा पनि विवादका पक्षहरूलाई, विवादका मालिकहरू विवादका पक्षहरू नै हुन्। आफ्नो विवादको समाधानको लागि आफैले सक्रिय रहन्छ। आफ्नो विवादलाई समाधान गर्नुको लागि शुभचिन्तक अथवा सहयोगीको रूपमा आफ्नै नाता गोता अथवा विवादसँग सरोकार राख्ने, प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँग पनि उहाँहरू आफै छलफल गर्नुहुन्छ र आफै नै संलग्न। अझ हामी त मेलमिलापको यो तालिममा के भन्ने गर्छौँ भने विवादका पक्षहरू आफै संलग्न भएर, एक्टिभ रूपमा सक्रिय भएर चाहिँ विवादलाई निरूपण गराउनलाई उहाँहरू आफै नै, रोग आफ्नो भएपछि त आफैले उपचार गर्नुपर्ने भने जस्तै विवादका पक्षहरू आफै सक्रिय भएर विवादलाई विवादको रूपमा नभइकन व्यक्ति र समस्यालाई अलग अलग गरेर आफ्नो समस्यातिर केन्द्रित भएर जान्छन् र समस्याको समाधान उनीहरू आफैले सोलुसन खोज्छन्।
जस्तै यो मेलमिलापकर्ता प्रतिको विश्वास यो समस्या समाधानसँग अलि बढी जोडिन्छ। मेलमिलापकर्तालाई कस्तो खालको विश्वास गर्छ र मेलमिलापकर्ताले विवादका पक्षहरू बीच कस्तो खालको व्यवहार गर्छ भन्ने कुरामा अलि बढी निर्भर गर्छ जस्तो लाग्छ। सामान्यतया मेलमिलापकर्ताले कस्ता खालका गुणहरू विवादका पक्षहरूसँग देखाउन सक्यो भने चाहिँ विवाद समाधान हुने संकेत गर्न सकिन्छ।
मेलमिलापको अवधारणागत रूपमा पनि सबैभन्दा ट्रस्ट बिल भन्छौँ हामी त्यसलाई चाहिँ, र मेलमिलापकर्तालाई पहिलो भेटमै फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छौँ नि, त्यस्तै यो मेरो विवादलाई अथवा यो हाम्रो विवादलाई समाधान उहाँले गर्न सक्नुहुन्छ भन्ने त्यो विवादका पक्षहरूलाई लाग्नुपर्छ भने त्यो एउटा विश्वास कमाउन सक्नुपर्छ मेलमिलापकर्ताले। भए गरेका विवादको क्रममा प्रक्रिया, मेलमिलापको प्रक्रिया अवलम्बन गर्दै त्यो प्रोसेसमा जाने बेलामा धेरै विवादका पक्षहरूले आफ्नो मनका कुराहरू खोलेका हुन्छन् भनेपछि अर्को दोस्रो भनेको चाहिँ गोपनीयता पनि हो। मेलमिलापकर्ताले हरेक विवादमा कुराहरूमा त्यो गोपनीयताहरू चाहिँ आफूले कायम राख्न सक्नुपर्छ विवादका पक्षहरूले भनेको कुराहरू चाहिँ। त्यसपछि इमान्दारी र तथस्थता भन्छ। विवादका पक्षहरूले मेरो पक्ष लिएको अथवा उसको पक्ष लियो कि भनेर आफूले, विवादका पक्षहरूले चाहिँ मेलमिलापकर्तालाई निष्पक्षता तथस्थतामा उहाँ देखेन भनेपछि चाहिँ विवादका पक्षले आफ्नो कुराहरू राख्दैन। यी तिनवटा गुण त मुख्य नै भइहाले। यसका अलावा पनि विवादका पक्षहरू समयमा पुग्नु पर्ने होइन, अनि समयको पाबन्द गर्नुपर्ने, आफ्नो बोली वचन, हावभाव, आफ्नो स्वभावले विवादका पक्षहरूलाई आफूतिर बढीभन्दा बढी विश्वास ग्रहण गर्न सक्ने, आर्जन गर्न सक्ने किसिमको खुबी पनि हुनु पर्यो। सचेत हुने क्रममा विवादका पक्षहरू कुन मनसाय, कुन आशयले आएका हुन्छन्, उहाँहरूको विवादमा आउनुभन्दा अगाडि, देखिएको विवादमा देखिनुभन्दा अगाडि उहाँहरू कुन द्वन्द्वमा फसिरहेको हुन्छन्, कुन असहज परिस्थिति, असमझदारीता, सङ्कट कुन भेकेको छ भनेर विगतका पास्ट कुराहरूलाई चाहिँ खोतल्न सक्नुपर्छ मेलमिलापकर्ताले। त्यो गर्नु सक्यो भने मात्रै भित्री, आफ्नो भित्री चाहना विवादका पक्षहरूले के कारणले गर्दा विवादको रूप लिएर आयो भनेर उनीहरूको चाहना र के आवश्यकता, के परिस्थिति परेर, कुन परिस्थितिको बावजुद उनीहरू चाहिँ विवादमा आए भनेर उनीहरूलाई सेल्फ रियलाइज गरिन सक्नुपर्छ। त्यसलाई चाहिँ यो मेलमिलापमा ककस भन्ने पनि एउटा एकान्त वार्ताको छ। त्यो एकान्त वार्ता यस्तो औजार टुल्सको रूपमा छ यो मेलमिलापमा चाहिँ, भिन्न भिन्नै रूपमा बसेर कुराकानी गर्ने बेला गुमाउनु पर्नेले र कमाउनु सक्नेले गोपनीयता, विश्वास, विश्वसनीयता र इमान्दारीता, निष्पक्षताको ककसबाट देखिन्छ त्यो सबै कुरा। त्यो ककसमा अलिकति बिग्रियो भने ककसमा एकान्त वार्ता गर्ने क्रममा चाहिँ हिडन इन्ट्रेस्ट भन्ने गर्छौँ, भित्री चाहनाहरू पत्ता लगाएर त्यो चाहनालाई कुन आवश्यकता, कुन परिवेश, कुन सम्बन्ध, कुन परिस्थितिको कारणले विवाद जन्मियो भन्ने कुराहरू पत्ता लगाइसकेपछि मेलमिलापकर्ताले त्यसलाई एनालाइसिस मात्रै गर्छ, विश्लेषण मात्रै गर्छ।
सामान्यतया यो मेलमिलाप केन्द्रमा रहने मेलमिलापकर्ता अथवा भनौँ विवादका पक्ष मेलमिलापकर्तालाई छनौट गर्दाखेरि एकै व्यक्तिलाई दुवै पक्षले विश्वास गरिहाल्ने अवस्था कतिपय अवस्थामा रहँदैन। कतिपय अवस्थामा एउटै मेलमिलापकर्तालाई दुवै विवादका पक्षले रोज्ने र छनौट गरिसकेपछि सोही मेलमिलापकर्ता मार्फत समस्याको समाधानको अपेक्षा गर्छन्। विश्वास पनि त्यही खालको हुन्छ। सामान्यतया एक व्यक्ति छनौटमा परेन भने कसरी छनौट गरिन्छ र समाधान के हुन्छ?
कानुन बमोजिम एक वा तीन भन्ने व्यवस्था छ। सो बमोजिम विवादका पक्षहरूले फरक फरक मान्छे, एउटा पक्ष विवादको पक्षले एउटा सूचीकृत मेलमिलापकर्तालाई छनौट गरे, अर्कोले अर्कै मेलमिलापकर्तालाई छनौट गर्यो भने त्यो दुईजना मेलमिलापकर्ता जो छनौट हुनुभएको छ उहाँहरू दुईजनाले फेरि अर्को थर्ड पार्टी एकजना छनौट गर्नुहुन्छ र तिनजनाको चाहिँ मेलमिलापकर्ताहरू तिनजनाले चाहिँ त्यो छलफल, त्यो विवादलाई चाहिँ हेर्नुहुन्छ। त्यो हेर्ने क्रममा दुईजनाले छनौट गरेको फरक व्यक्तित्वलाई विवादका पक्षहरूले चिनेको हुँदैनन्। त्यस कारणले गर्दाखेरि अब अहिले विवादको यो छनौट गर्ने प्रक्रियामा एक, दुई वा तीनजना भन्ने चाहिँ व्यवस्थाको लागि ऐन संशोधनको परिमार्जनको कुराहरू चाहिँ भइरहेको छ।
एक वा तीनको सिद्धान्त अनुसार जस्तो सूचीकृत मेलमिलापकर्ता एक र विवादको पक्षसँग तेस्रो मेलमिलापकर्ता सँगै रहन्छ अथवा एक व्यक्तिसँग वार्ता विवादको पक्ष एक्लै रहन्छ, खास के हुन्छ त्यस्तो अवस्थामा?
ककसमा ककस भनेको त एकान्त वार्ता नै हो। एकान्त वार्तामा तिनैजना पनि संयुक्त रहन सक्छन् अथवा मेलमिलाप दुवैजना मेलमिलापकर्ताले छनौट गरेको जुन तेस्रो व्यक्ति हुन्छ उहाँ चाहिँ लिडको रूपमा रहनुहुन्छ अथवा प्रमुखको रूपमा रहनुहुन्छ, उहाँले मात्रै पनि एकान्त वार्ता गर्न सक्छ।
त्यस्तो अवस्थामा सुरुवातमा छनौट गरेका एक र दुई जुन मेलमिलापकर्ता छन् सुरुवातका तेस्रो व्यक्ति भन्दा, उनीहरूको भूमिका सामान्यतया अदालतमा वकिलको जस्तो अधिवक्ताको जस्तो हुने गरेको त्यसले गर्दा पनि विवाद निम्तिन सक्ने त्यस्तो सम्भावना रहन्छ कि रहँदैन? यो अवस्थामा चाहिँ मेलमिलापकर्ताले आफ्नो कार्यक्षेत्रता अथवा भनौँ सहयोगीपनको मुख्य आफ्नो ध्येय चाहिँ भुलेको भन्ने पनि कतिपय ठाउँमा गुनासो पनि आउने गर्दछ। त्यो अवस्थामा मेलमिलापकर्ता जुन सूचीकृत मेलमिलापकर्ता पहिलो र दोस्रो छन् तिनीहरूको भूमिका तिनीहरूले गर्नुपर्ने सहजीकरण के हुन्छ?
उहाँले तेस्रो जुन छनौट गरेको मेलमिलापकर्ता जो हुनुहुन्छ उहाँको सहयोगीको रूपमा हो। विवादका पक्षहरूले जति आफ्ना कुराहरू चाहिँ उहाँहरू मार्फत मेलमिलापकर्ता जो तेस्रो मेलमिलापकर्ता छनौट गरेको हुन्छ उहाँसँग प्रत्यक्ष कुरो राख्ने भन्दा पनि उहाँले पहिला सुरुमा आफ्नो आफूले छनौट गरेको मेलमिलापकर्तासँग बढी विश्वास हुन्छ, उहाँहरूको आफ्नो कुराहरू भन्न सहज हुन्छ, उहाँहरूलाई स्टोरी टेलिङको कुरामा कथाहरू भन्नु पर्यो, विवादको कुराहरू भित्री चाहना कुराहरू पनि केही केही भनेको हुन्छन्। तर मेलमिलाप गर्दा स्वयं नै उसको वकिल जस्तो वकालत गर्ने त्यस्तो चाहिँ गर्नु हुँदैन,
त्यो चाहिँ अलिक बढी सम्भावना देखिन्छ त्यस्तो अवस्थामा
देखिनु सकिन्छ। तर त्यसमा चाहिँ त्यो मेलमिलापकर्ता जो हुनुहुन्छ उहाँले वकालत भन्दा पनि त्यो मेलमिलापको त्यो सहजकर्ता सहजीकरणको सहयोगीको रूपमा भूमिका निर्वाह गर्नुपर्ने हो। व्यवहारमा त्यो कस्तो भइरहेछ के भइरहेछ भन्ने कुरो चाहिँ अब हामीले अनुगमन गर्ने पाटोमा छैनौँ। अनुगमन नियमन गर्ने निकाय भनेको मेलमिलाप परिषद हुनुहुन्छ, उहाँको संस्थागत रूपमा यस्ता विषयहरूमा छलफल हेर्ने हुन्छ।
जस्तो यो मेडिएसनमा मेलमिलापकर्ताहरूको क्रियाशीलताको कुरा पनि सँगै चल्छ। नेपालभरि सूचीकृत भएका मेलमिलापकर्ता कति छन् र तिनीहरूले कस्तो काम गरिरहेका छन् भन्ने कुरा राष्ट्रिय मेलमिलाप परिषदले अनुगमन पनि गर्छ। तर अहिलेसम्म तपाईँहरूले यसरी मेडिएसन नेपालबाट तालिम दिँदै गर्दाखेरि तालिम लिएका मेलमिलापकर्ताहरूको क्रियाशीलता कस्तो पाउनु भएको छ?
अहिले पर्सेन्टेजको आधारमा त्यसरी ठ्याक्कै हामीले छुट्याएको अवस्था त छैन। मेलमिलाप परिषदबाट मेलमिलापकर्ताको प्रमाणपत्र दिने क्रममा मेडिएसन नेपालबाट पनि तालिम लिएकाहरू अहिले प्रमाणपत्र लिने क्रममा त्यहाँनिर निर्णयको लागि फाइलहरू निवेदनहरू दिइरहेको अवस्था छ। मेडिएसन नेपालको प्रतिशतले हेर्ने हो भने हामीबाट मेडिएसन नेपालबाट यो आधारभूत तालिम लिएकाहरू धेरै व्यक्तित्वहरू मेयर के भन्छ उपमेयर मेयरहरू भएकाहरू पनि छन् र प्रतिशतको आधारमा जुन तपाईँले भन्नुभयो त्यो रिजल्ट हेर्ने क्रममा त्यो उहाँहरू कतिको सिटिङमा बस्नुभएको छ भन्ने कुरा पनि हो। मेलमिलापको जति पनि अभिलेखहरू छ मेलमिलाप परिषदमा जाने अभिलेखहरू ती सबै अभिलेखहरू चाहिँ करिब करिब अदालत सन्निहत मेलमिलापको केन्द्रबाट जाने अभिलेखहरूमा, तर समुदायमा के कसो भइरहेको छ भने जुन समुदायको नगरपालिका अथवा स्थानीय तह गाउँपालिका नगरपालिकामा अभिलेख कसरी गरेको छ त्यसको आधारमा चाहिँ भन्न सकिन्छ। अहिलेलाई त्यो सबै डाटाहरू अथवा त्यो सबै अध्ययनहरू चाहिँ गरिसकेको अवस्था
मेलमिलापमा लाभलाभको अवस्था अथवा जितजितको अवस्था भनेर पनि न्यायिक समितिले न्याय प्रदान गर्दा जितजितको अवस्थामा न्याय दिन्छ अथवा लाभलाभको सिद्धान्तको आधारमा अगाडि बढ्छ। सामान्यतया लाभलाभको सिद्धान्त भन्नाले के बुझ्नुपर्छ विवादका पक्ष सामान्यतया?
अब यो अगाडिको फिलोसोफी अथवा हामीले पढ्दै गरेको पनि यो जित जितको विन विन सिचुएसनमा पुग्छ विवादका पक्षहरू भनेर यो मेडिएसनलाई एडप्ट गरेको थियो अथवा त्यसलाई चाहिँ ग्रहण गरेको अवस्था थियो। तर जित जित कुन अवस्थामा हुन्छ र लाभ लाभ, अब त 21 औं शताब्दी भनेको त कुनै न कुनै विषयमा आफूलाई फाइदा नहेरिकन त त्यहाँ सहमतिमा आउँदैन, त्यही भएर दुवैजनाले फाइदा लिन सक्ने किसिमको भयो भने चाहिँ त्यो लाभ लाभ मेलमिलाप। त्यो लाभ लाभ मेलमिलाप हुनुको लागि चाहिँ जित जितको अवस्था भन्दा जित जित दुवैजनाले जितेको अनुभूति गर्दैन, कि हारेको गर्छ कि जितेको, जिते गर्दा पनि एउटालाई कमी कमजोरी त भयो नि, त्यस कारण त्यो गुनासो नरहोस् दुवैजनाले त अहिलेको 21 औं शताब्दी अनुसार केही न केही फाइदा खोज्छन्, त्यो आफूले फाइदा प्राप्त गर्ने भयो भने मात्रै विवादको सहमतिमा आउन सक्छन्, त्यस गर्दा लाभ लाभ मेलमिलाप भनेको। अब यसमा जित जितको परिस्थिति चाहिँ एउटा जित्ने एउटा हार्ने भन्दा उदाहरणको लागि 12 लाखको कुरो चल्दै थियो तर 10 लाख लिने दिने भयो, त्यसो भयो भने 2 लाख चाहिँ कि दिन्न भने म 12 लाख भन्दा 10 लाख भन्दा बढी दिने दिन्न भनेको मान्छेले 12 लाख तिराउनु परेको परिस्थिति हुन्छ। त्यसो भयो भने 2 लाख रुपियाँ एउटाले गुमाउँछ अर्कोले फेरि 2 लाख कमाउँछ अथवा दुवैजना हारार हुन सक्छ। त्यस कारण यो जित र हारको परिस्थिति भन्दा पनि दुई त्यो बिचको जोपा भन्ने गर्छौँ, त्यसलाई चाहिँ त्यो चाहिँ जोन अफ पोसिबल एग्रिमेन्टको रूपमा रहेको त्यो जोपामा रहने 1,00,000-2,00,000 जति हुन्छ त्यो दुईटा पनि दुवैलाई दिनु सक्यो भने दुवै विभागका पक्षहरूलाई नै सेयर गर्न सक्यो भने उनीहरू दुईटाले फाइदाको महसुस गर्छ अथवा लाभको महसुस गर्छ त्यो लाभको महसुस गर्ने भएको सिद्धान्त भएको हुनाले गर्दा अहिले चाहिँ यसलाई महेन्द्र प्रसाई सर जो हाम्रो लिटरेनर पनि हुनुहुन्छ र मेलमिला विज्ञ पनि हुनुहुन्छ उहाँको अवधारणा हो यो चाहिँ
प्रारम्भिक अवस्थामा कुन कुन विवादहरू अदालतमा पुग्यो भने पनि मेलमिलाप केन्द्रमा पठाइदिन्छ
नर्मल्ली सामान्यतया अदालतमा यो पारिवारिक विवाद भयो पारिवारिक विवाद अथवा देवानी विवादहरू भनौँ न दुनियाँवादी विवादहरू फौजदारी विवादहरू र सरकारवादी विवादहरू चाहिँ अदालतले मेलमिलापमा पठाउँदैन अब अघि तपाईँले भन्दै गर्नुभएको कुरो जुन स्थानीय सरकारको 13 प्रकृति र 11 प्रकृति विवादहरू थियो त्यो विवादहरू सबै त्यस्ता किसिमका विवादहरू सबै अदालतले पनि हेर्छ ग्रहण गर्छ अदालतबाट पनि त्यसको निरूपणहरू पनि हुन्छ त्यसमध्ये एउटा स्थानीय सरकार सञ्चालन ऐनमा चाहिँ सम्बन्ध विच्छेदका कुराहरू छन् त्यसमा धेरै कन्फ्युजिङहरू देखिएको छ एउटा कुरो त्यो बुझ्नु र बुझाउनु पर्ने कुरो चाहिँ के चाहिँ हो भने सम्बन्ध विच्छेद र विवाह त्यो दुवै अदालतमा अब गर्नुपर्ने हुन्छ अदालतबाटै सम्बन्ध विच्छेद पनि गर्छ तर स्थानीय निकायमा न्यायिक समितिमा मेलमिलाप केन्द्र मार्फत विवादहरू लिएर जाने क्रममा सम्बन्ध विच्छेदको विवाद लिएर गयो भने सम्बन्ध विच्छेद 1 वर्षसम्म गर्नु तुरुन्तै गर्नु दिँदैन त्यो चाहिँ सबै सकेसम्म पारिवारिक यो अहिलेको फिलोसफी कानुनको सैद्धान्तिक अवधारणा चाहिँ के हो भने विवादमा परेका व्यक्तित्वहरू सकेसम्म सम्बन्ध विच्छेद नगरोस् भन्ने हिसाबले 1 वर्षको लागि चाहिँ पज गरेर राखिरहेको हुन्छ अथवा रोकेर राखिरहेको हुन्छ पहिला चाहिँ स्थानीय निकायबाट उजुर गरेपछि केटो पक्षले पनि पुरुषले पनि सम्बन्ध विच्छेद दिनु मिल्छ 1 वर्षसम्म त्यहाँनिर पज गरेर राख्थ्यो यो विवादमा चाहिँ अहिले बुझेको कुरो के छ भने न्यायिक समितिले सम्बन्ध विच्छेदै गर्ने निर्णय गरिदिएर पठाइदिने रहेछ कतिपय ठाउँहरूमा त्यो कारणले गर्दाखेरि सम्बन्ध विच्छेद गर्नु चाहिँ न्यायिक समितिले पाउने हो
क्षेत्राधिकारभित्र नपर्ने विषय हो
त्यो चाहिँ मेलमिलापमै गर्ने हो अनि त्यो विषयमा धेरै जसो चाहिँ अदालतमा उजुरी परेर अथवा पुनरावेदन परेर धेरै विवादहरू त त्यसरी गएको
अहिलेको अवस्थामा लैङ्गिक हिंसा भन्दा महिला हिंसा बुझ्ने न्याय भनेको प्रहरी बुझ्ने यो हालको अभ्यास स्थानीय तहमा स्थानीय विवादका पक्षहरूले बुझिरहेका छन् न्यायिक समितिले पनि ती समस्या मध्येका यति प्रकृतिगत अहिले हामीले करिब मेलमिलाप केन्द्र र न्यायिक समितिको क्षेत्राधिकारभित्र 24 प्रकृतिका विवादहरू समाधान हुन्छ भनेका छौँ त्यो समाधान हामीलाई न्यायिक समितिबाट हुन्छ भनेर विश्वास नगर्नुको कारण अथवा जानकारी नै नलिनुको कारण चाहिँ के हो जस्तो लाग्छ
होइन अब नेपाली समाज सुरुदेखि नै सबैभन्दा डर र अनि कानुनको लागू गर्ने जुन नेपाल प्रहरीका व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूले नै परम्परागत रूपमा पहिलादेखि नै मुद्दाहरू हेर्दै आउनु भएको थियो विवादहरू हेर्दै आउनु भएको छ एक प्रकारले त्यो कारणले गर्दा पहिलो व्यक्ति चाहिँ प्रहरी देख्छ उहाँ अनि अहिले जुन नेपालको संविधान आइसकेपछि र स्थानीय सरकार सञ्चालन ऐन आइसकेपछि त्यो ऐन बमोजिम चाहिँ अब विवाद प्रहरीमा होइन अब विवाद चाहिँ के भन्छ न्यायिक समितिमा लिएर जानु न्यायिक समितिमा पनि कस्ता प्रकृतिका विवाद भन्दाखेरि पारिवारिक विवादहरू होइन आफ्नो परिवारमा भएका सामान्य विवादहरू चाहिँ अर्को भनेको छरछिमेक आफ्नो सीमा सिमाना अथवा बाटो त्यस्तो सबै विवादहरू बलेसीहरू भन्छ नि लेनदेनको विवादहरू त्यो आफ्नो घरको छानाले अर्को ठाउँमा बलेसीमा पानी पर्ने त्यस्ता विवादहरू पनि त्यहाँनिर जान्छ न्यायिक समितिमा होइन जानुपर्छ अबको त्यसपछि भनेको समुदायगत विवादहरू पनि त्यो न्यायिक समितिमा जानुपर्ने हुन्छ एउटा कुनै समुदाय र अर्को कुनै समुदाय बिचको विवाद भयो त्यो प्रहरीमा लिएर जाँदाखेरि त्यो विवादको निराकरण गर्न सक्ने स्थिति छैन प्रहरीले त के अदालत लिएर जान्छ त्यहाँनिर टुङ्ग्याउनुको लागि पनि उसको त आफूले प्रहरीको अब दण्ड दिने अथवा डर देखाउने कामहरू गरिन्थ्यो भनौँ न अब चाहिँ त्यस्ता विवादहरू पनि न्यायिक समितिमा लिएर गएर मेलमिलापको माध्यमबाट अगाडि बढाउने अर्को भनेको स्थानीय तहमा विकासको लागि स्थानीय विकासको लागि सेवा सुविधासँग सम्बन्धित विवादहरू पनि अब त्यो न्यायिक समितिले हेर्नुपर्ने हुन्छ त्यस कारण गर्दा यस्ता यी 4 प्रकृतिका विवादहरू चाहिँ हेर्न सक्ने न्यायिक समिति अब ठगीको सामान्य लेनदेनको अनि फौजदारी त्यस्तो विवादहरू चाहिँ अदालतमा जाने गर्छ अबको कानुनको मकसद भनेको नेपाल सरकारको फौजदारी अपराधसँग सम्बन्धित कुरोहरूलाई लिएर अनुसन्धान गर्ने पाटो मात्रै हो अहिले नेपाल प्रहरी
हुन्छ हामी कुराकानीको अन्त्यमा छौँ अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ
मेलमिलाप पद्धति एउटा प्रक्रिया हो यसले सार्वभूत सन्तुष्टि प्रक्रियागत सन्तुष्टि मनोवैज्ञानिक सन्तुष्टि तिनटै सन्तुष्टि दिने एउटा उत्कृष्ट सर्वोत्तम उत्कृष्ट एउटा प्रक्रिया भनेको चाहिँ मेलमिलाप हो। यो विश्वभरि नै लागू भइरहेको छ, नेपालमा मात्रै होइन। त्यो मेलमिलाप प्रक्रियालाई सबैले सम्मान गरौँ, त्यो प्रक्रियामा आफ्नो विवाद आफैले समाधान गरौँ, आफ्नो विवादको आफै मालिक भएर आफैले निरूपण गरौँ र यो मेलमिलापले जहाँ न्याय धर्म लिन्छ त्यहाँ विकास अल्म लिन्छ। न्याय नै राम्रोसँग महसुस गर्न सकेन जनता समुदायले भने त्यहाँनिर विकासको पनि कुनै अगाडि बढ्न सक्दैन। त्यस कारण गर्दा जहाँ न्याय धर्म लिन्छ त्यहाँ विकास अल्म लिन पनि सक्छ। त्यस कारण गर्दाखेरि विकासको लागि समृद्धिको लागि चाहिँ मेलमिलापको प्रक्रियालाई आत्मसात गरौँ भन्ने
हुन्छ। व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनुभयो, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद। हामीलाई पनि मेडिसनको विषयमा अथवा मेलमिलापको विषयमा केही आफ्ना कुराहरू संस्थागत कुराहरू राख्ने अवसर दिलाइदिनु भयो, त्यसको लागि यो एफएमको तपाईँ घनश्यामजी लगायत सम्पूर्ण प्राविधिक टोलीलाई पनि धन्यवाद दिन चाहन्छु।
हुन्छ, धन्यवाद। कार्यक्रम न्यायिक संवादको आजको श्रृङ्खलामा हामीले विशेष गरी मेलमिलापको पद्धति र प्रक्रिया, त्यस सँगसँगै मेलमिलापको चरणहरू, मेलमिलाप केन्द्र र न्यायिक समिति बीचको सम्बन्धका बारेमा मेडिसन नेपालका सचिव तथा मेलमिलापकर्ता अधिवक्ता सन्तोष राणा मगरसँग कुराकानी गर्यौँ। यो कुराकानी तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव, सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ। जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 068-412-043 फोन गर्न सक्नुहुन्छ, galkutfm@gmail.com इमेल पनि गर्न सक्नुहुनेछ। गलकुट नगरपालिकासँगको सहकारीमा उत्पादित रेडियो कार्यक्रम न्यायिक संवादको आजको श्रृङ्खला सुनेर साथ दिने श्रोता तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट प्रविधि संयोजनसँगै आवाजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार।